चम्किलो सहरका मानिसहरूले फेर्ने श्वास प्रश्वास विकारयुक्त बन्दै गएको छ। नमस्कार, म पार्वती खड्का। कार्यक्रम जलवायु र जीवनमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण अन्तर्गत रेडियो नेपालको केन्द्रीय प्रसारण 98, 100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी www.psbnepal.gov.np र रेडियो नेपाल online.com मार्फत संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनको हरेक श्रृङ्खलामा हामी जलवायु परिवर्तनको असर र त्यसको न्यूनीकरणका उपायबारे छलफल र पैरवी गर्ने गरेका छौँ। वातावरणको कथा पीडादायी बन्दैछ कि मानिसहरूले अब मास्क होइन अक्सिजन बोक्नुपर्ने दिन आउन सक्छ? यी र यस्तै विषयको सेरोफेरोमा केन्द्रित रहेर आजको कार्यक्रममा जलवायु परिवर्तनको सम्बन्धमा रेडियो सामग्री, वायु प्रदूषण र धुलो प्रदूषणको बीचको अन्तर सम्बन्ध र फरक के कस्ता छन् त भन्ने विषयमा विज्ञसँग गरिएको छलफल लगायतका सन्दर्भ सामग्री प्रस्तुत गर्नेछौँ। केही वर्ष अघिसम्म असार लागेपछि नियमित वर्षा हुन सुरु हुन्थ्यो। हिउँदमा बाक्लो कुहिरो लाग्नु र हिमाली क्षेत्रमा पर्याप्त हिमपात हुनु नेपालका लागि सामान्य मौसमी चक्र मानिन्थ्यो। तर पछिल्ला वर्षहरूमा मौसमको स्वरूप अस्वाभाविक रूपमा बदलिन थालेको छ। कहिले लामो खडेरी, कहिले अत्याधिक वर्षा, कहिले अत्याधिक गर्मी बढ्ने र कहिले बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याउने घटनाले जलवायु परिवर्तनको प्रभाव स्पष्ट रूपमा देखिन थालेको छ। विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तन विशेष गरी पृथ्वीको तापक्रम क्रमशः बढ्दै जानु हो। मानव गतिविधिबाट अत्याधिक मात्रामा कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड जस्ता हरित गृह ग्यास वायुमण्डलमा फैलँदा पृथ्वीबाट फर्किने ताप बाहिर जान पाउँदैन। यही प्रक्रियालाई हरित गृह प्रभाव भनिन्छ। उद्योग, सवारी साधन, वन विनाश, प्लास्टिक तथा जीवाश्म इन्धनको अत्याधिक प्रयोगले वायुमण्डलमा प्रदूषण बढाइरहेको छ, जसका कारण पृथ्वीको तापक्रम निरन्तर बढ्दो अवस्थामा पुगेको वैज्ञानिकहरू बताउँछन्। नेपाल जस्तो हिमाली देश जहाँ जलवायु परिवर्तनको उच्च जोखिम रहेको विभिन्न अध्ययनहरूले देखाएको छ। हिमालको हिउँ पग्लने गति तीव्र बन्दै जाँदा हिमताल फुट्ने जोखिम बढेको छ। कृषि प्रणाली प्रभावित हुँदा किसानहरू अनिश्चित मौसमको मारमा परिरहेका छन्। समयमै पानी नपर्दा खेती सुक्ने, अत्याधिक वर्षाले बाली नष्ट हुने र नयाँ नयाँ रोग तथा किराको प्रकोप बढ्ने समस्या देखिन थालेको छ। मौसम विभागका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा औसत तापक्रम वृद्धि भइरहेको छ भने असामान्य वर्षाका घटनाहरू पनि बढिरहेका छन्। मौसमविदहरूका अनुसार जलवायु परिवर्तनले केवल मौसमलाई मात्र होइन, मानव स्वास्थ्य, खानेपानी, जैविक विविधता र अर्थतन्त्रलाई समेत गम्भीर असर पारिरहेको छ। अत्याधिक गर्मी बढ्दा मुटु तथा श्वास प्रश्वास सम्बन्धी रोग बढ्ने, पानीका स्रोतहरू सुक्दै जाने, खानेपानी सङ्कट गहिरिने तथा वन्यजन्तुको प्राकृतिक वासस्थान समेत खतरामा पर्ने विशेषज्ञहरूले बताएका छन्। जलवायु परिवर्तनको असर रोक्न व्यक्तिगत तथा सरकारी दुवै तहबाट दीर्घकालीन प्रयास आवश्यक रहेको विज्ञहरूले बताएका छन्। वन संरक्षण, स्वच्छ ऊर्जाको प्रयोग, सार्वजनिक यातायातको प्रवर्धन, प्लास्टिकको प्रयोग घटाउने तथा वातावरण मैत्री जीवनशैली अपनाउने कार्यले यसको असर कम गर्न मद्दत पुग्ने उनीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय रूपमा विकसित राष्ट्रहरूले कार्बन उत्सर्जन घटाउने प्रतिबद्धता गरे पनि व्यवहारमा भने प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। वातावरणविदहरूका अनुसार जलवायु परिवर्तन अब भविष्यको मात्र खतरा होइन कि वर्तमान पुस्ताले भोगिरहेको यथार्थ बनिसकेको छ। पृथ्वीको तापक्रम वृद्धि सँगसँगै मानव जीवन, प्रकृति र समग्र पारिस्थितिक प्रणाली सङ्कटतर्फ धकेलिँदै गइरहेको चेतावनी दिँदै समयमै सचेत नहुँदा आगामी पुस्ताले अझ ठूलो विपत्ति सामना गर्नुपर्ने विज्ञहरूले अनुमान गरेका छन्। राष्ट्रको सञ्चार राष्ट्रिय रेडियो रेडियो नेपालबाट अहिले हामी सुनाइरहेका छौँ कार्यक्रम जलवायु र जीवन। आज हामीसँग हुनुहुन्छ वातावरणविद भूषण तुलाधर। वायु प्रदूषण र धुलो प्रदूषण कसरी फरक हुन सक्ला त भन्ने बारेमा कुराकानी गर्नेछौँ। कार्यक्रम जलवायु र जीवनमा यहाँलाई स्वागत छ।
हजुर, धन्यवाद।
आज हामीले यो विशेष गरी वायु प्रदूषण र धुलो प्रदूषण बीचमा के फरक छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। सुरुमा धुलो प्रदूषण र वायु प्रदूषण बीचको भिन्नता के छ त?
वायु प्रदूषण भन्नाले समग्रमा हामी बुझ्न सक्छौँ हावा कतिको सफा छ भनेर, होइन, अथवा हावा कतिको स्वास्थ्य हेर्न लायकको छ, स्वस्थकर छ भनेर त्यसरी बुझ्न सक्छौँ। अब वायु प्रदूषण विभिन्न कारणले हुन्छ, धुलोले हुन्छ, धुवाँले हुन्छ, होइन। समग्रमा भन्दाखेरि धुलो भन्नाले मसिना अथवा कणहरू, ठोस कणहरूलाई धुलो भन्छौँ हामी। अब जबकि वायु प्रदूषण ग्यासको कारणले पनि हुन्छ, ग्यास भन्नाले जस्तै कार्बन मोनोक्साइड ग्यास होला, नाइट्रोजन डाइअक्साइड ग्यास होला, सल्फर डाइअक्साइड ग्यास होला इत्यादि। ती ग्यासहरू ठोस कणहरू होइनन् कि त ती विभिन्न रसायनका ग्यासको स्थितिमा भएको हुन्छन्। समग्रमा धुलो भन्नाले कण भनेर बुझ्न सक्छौँ र धुवाँ भन् के अरे ग्यासलाई अक्सर कहिले काहीँ धुवाँ पनि भन्ने भन्छौँ नेपाली भाषामा, त्यसैले त्यसरी बुझ्न सक्छौँ होला।
हजुर, हावामा ढपक्क देखिने किसिमको धुलोहरू भित्र विषालु ग्यासहरू हुन्छन् कि हुँदैनन्, र यी धुलो प्रदूषण चाहिँ कतिको विषाक्त हो मानव शरीरको लागि?
दुईटा कुरा गरौँ, होइन, एउटा धुलो जुन हामी सहरमा देख्छौँ त्यो के हो भनेर, होइन, एउटा विभिन्न प्रकारका धुलो हुन सक्छन्, त्यसमा विभिन्न प्रकारका रसायन हुन सक्छन्। एउटा त साधारण माटो होला, होइन, जस्तै कुनै बाटोमा गाडी गुड्यो त्यसले धुवा धुलो फाल्यो, त्यो माटो होला अथवा अरू कुनै के अरे इँटा ढुङ्गा इत्यादि प्राकृतिक कुराहरू हुन सक्छन्। त्यसकै कुनै अलि ठुलो कण होला, कुनै अलि सानो कण होला। अर्को कुरा, त्यसैमा पनि के अरे विभिन्न रसायनहरू टाँसेर बसेको हुनसक्छ, अथवा कुनै रसायनको पनि सानसाना टुक्राहरू हुनसक्छन्। जस्तै भनौँ न, कुनै डिजलको ट्रक एउटाले धुवाँको मुस्लो फालेर गयो भने त्यो कालो धुवाँ जुन छ त्यसमा कार्बन हुनसक्छ, होइन, त्यो कालो हुन्छ अक्सर, तर कार्बन बाहेक त्यसमा विभिन्न खालका अन्य रसायनहरू पनि टाँसिएर बसेको हुनसक्छ, जसले शरीरमा एकदमै हानि पुर्याउन सक्छ। अब शरीरको लागि हानिकारक हुन्छ कि हुँदैन भन्दाखेरि त्यसमा विभिन्न कुरा हेर्न सक्नुपर्ने हुन्छ। त्यसमा केमा भर पर्छ भन्दाखेरि एउटा साइज, त्यो कण अथवा धुलोको कणको साइज कत्रो छ। यदि ठुलो छ भने त्यो शरीरभित्रसम्म पस्दैन, हो, त्यसले अलिकति शरीरमा पसेर जस्तै घाँटीमा अलिकति असजिलो हुनै सक्छ, आँखा बिजाउन सक्छ इत्यादि। तर ठुलो कणहरू भित्र फोक्सोसम्म जाँदैन अथवा फोक्सोबाट भित्र रक्त सञ्चार प्रणालीसम्म जाँदैन अक्सर। त्यसैले यो वायु प्रदूषणमा पनि यो प्रदूषकहरूलाई साइजको आधारमा यसलाई चाहिँ हेरिन्छ। पिएम 2.5 भनेर भनिन्छ, होइन, पिएम 2.5 भनेको अङ्ग्रेजीमा पार्टिकुलेट म्याटर लेस देन 2.5 माइक्रोन, 2.5 माइक्रोन भन्दा मसिना कणहरू हो भने हाम्रो शरीरको भित्री भागसम्म जान्छ। त्यसैले त्यो पिएम 2.5 कति छुन्छ भनेर त्यो नाप्ने गरिन्छ। त्यसैले साइज अनुसार त्यो कतिको हानिकारक हुन्छ भनेर एउटा हेर्ने त्यो हो भने, अर्को चाहिँ त्यसमा के छ भनेर हेर्ने हो, अथवा कस्तो खालको रसायन त्यसमा छ भनेर। जस्तै डिजलको धुवाँ लाइक कार्सिनोजेनिक हुन्छ भनेर कार्सिनोजेनिक छ भनेर भन्छ, होइन, डब्लुएचओले पनि अथवा विश्व स्वास्थ्य सङ्घले पनि त्यो भनेको छ कि डिजलको धुवाँ कार्सिनोजेनिक हुनसक्छ। कार्सिनोजेनिक भनेको त्यसमा क्यान्सर हुन सक्ने तत्त्वहरू त्यसमा मिसिएका हुन्छ, त्यसैले त्यो हानिकारक भयो डिजलको धुवाँ। त्यसै गरिकन अरू पनि त्यसमा विभिन्न रसायनहरू हुन्छ, जस्तै हामीले प्लास्टिक बाल्दाखेरिको धुवाँ पनि हानिकारक हुनसक्छ। त्यसैले के छ त्यसमा भर पर्छ र कुन साइजको छ त्यसमा भर पर्छ कतिको हानिकारक।
हजुर, भनेपछि सहर र ग्रामीण भेग मध्ये वायु प्रदूषण बढी कहाँ हुन्छ भनेर भन्नु पर्यो भनेदेखि चाहिँ ग्रामीण भेगलाई भन्ने कि सहरी क्षेत्रलाई वायु प्रदूषणको रिस्क एरिया भनेर चाहिँ कुन ठाउँलाई भन्ने त?
त्यो पनि दुई प्रकारले हेर्न सक्छौँ, होइन। ग्रामीण भेगमा अक्सर के हुन्छ भन्दाखेरि धेरै घरहरूमा अहिले पनि दाउरा गुइँठा प्रयोग गरिरहेको हुन्छ खाना पकाउनको लागि, होइन, अथवा त्यतिकै के अरे आगो ताप्नको लागि कोठामा बालिरहेको हुन्छ, जसले गर्दाखेरि घरभित्रको धुवाँ अक्सर ग्रामीण क्षेत्रमा बढी प्रदूषित हुन्छ। विशेष गरिकन त्यस्ता ठाउँमा जहाँ चाहिँ दाउरा गुइँठा प्रयोग गर्छन् र अझ अलि माथितिर जाने हो भने जाडोले गर्दाखेरि झ्याल ढोका पनि बन्द गरेर तलभित्र आगो बालिरहेको हुन्छ भने त्यहाँनिर बढी प्रदूषण हुन्छ। जबकि बाह्य वायु प्रदूषण जुन छ त्यो सहर बजारमा बढी हुन्छ, किनभने त्यहाँनिर बढी प्रदूषणका स्रोतहरू हुन्छ, जस्तै गाडीहरू होला, जस्तै उद्योगहरू होला, फोहोर बाल्ने कुराहरू पनि त्यहाँ बढी होला। त्यसैले सहर बजारमा यो वायु प्रदूषण बढी हुन्छ भने साधारणत गाउँघरमा घरभित्र भान्सामा प्रदूषण अक्सर बढी हुने गर्छ, सबै ठाउँमा भन्दिनँ तर विशेष गरिकन नेपालमा अझै पनि आधाभन्दा बढी घरमा दाउरा गुइँठा प्रयोग गर्ने भएको हुनाले त्यस्ता घरका भान्साहरूमा प्रदूषण बढी हुने गर्छ।
हजुर, सफा हरियालीयुक्त वातावरणमा पनि डाँडा काँडा देखिने निलो आकाश देखिने ठाउँमा पनि वायु प्रदूषण हुन सक्छ?
सक्छ, कति वायु प्रदूषण भनेको आँखाले देख्न नसकिने होला होइन, अथवा त्यस्ता समग्रमा वातावरण राम्रो होला तर पनि त्यसमा कहीँ न कहीँ ठाउँ ठाउँमा वायु प्रदूषणका स्रोतहरू हुनसक्छ। जस्तै अघि बहिनी भनिहाले वरिपरि गाउँमा सबै राम्रो छ तर पनि भान्साभित्र जाँदाखेरि त्यहाँ प्रदूषण बढी हुन्छ, त्यही धुवा फेरि बाहिर गएपछि गाउँमा धेरै घरहरू नभएकोले त्यहाँ बाह्य बाहिर हेर्दाखेरि सबै सफा नै होला तर त्यो प्रदूषणका स्रोत नजिक छ भने त्यहाँनिर प्रदूषण धेरै हुनसक्छ, वायु प्रदूषण धेरै हुनसक्छन्। घर मात्र होइन, जस्तै कुनै कुनै ठाउँमा उद्योगहरू होला, कुनै कुनै ठाउँमा ढुङ्गा गिटी बालुवाका त्यो क्रसरहरू होला इत्यादि, जहाँ चाहिँ विशेष ठाउँमा प्रदूषण बढी हुन सक्छ। समग्रमा भन्दाखेरि हो, अलिकति खुल्ला हावा छ, खुल्ला आकाश, निलो आकाश देख्न सकिन्छ, हरियाली धेरै धेरै छ भने सायद त्यहाँ वायु प्रदूषण कम होला भनेर भन्न सकिन्छ।
हजुर, वायु प्रदूषणले मानव स्वास्थ्यमा चाहिँ कस्ता किसिमका दीर्घकालीन असरहरू पार्छ जसले धुलो प्रदूषण भन्दा अझ धेरै असर गरेको हुन्छ?
अब अघि भने जस्तै धुलो भन्नाले साधारणत एकदमै धुलो बढी भएको ठाउँमा जाँदाखेरि हामीलाई के हुन्छ त भन्दाखेरि कहिलेकाहीँ आँखा बिजाउने हुन्छ होइन, अथवा स्वास्थ्यमा अलिकति गाह्रो होला, अलिक अप्ठ्यारो हुन्छ, त्यो हुने गर्छ। तर वायु प्रदूषण अथवा अझ मसिना कणहरू हो भने र त्यसमा पनि धेरै नै हानिकारक रसायनहरू हो भने त्यो भित्रसम्म गयो भने त्यसले के गर्छ भन्दाखेरि सबभन्दा पहिला त त्यसले श्वास प्रश्वास प्रणालीलाई असर गर्छ, जस्तै फोक्सोलाई असर गर्छ, फोक्सोलाई ड्यामेज गर्न सक्छ। हाम्रो देशमा त अझ मृत्युको सबभन्दा ठुलो कारण के हो भन्ने हो भने सबभन्दा प्रमुख रोग के हो भन्ने हो भने सिओपिडी भन्छन्, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज अथवा दीर्घकालीन फोक्सोको रोग, त्यो हुनुको एउटा प्रमुख कारण नै वायु प्रदूषण। त्यसैले फोक्सोको रोग त्यसले निम्त्याउँछ तर त्यसमा सीमित हुँदैन, फोक्सोबाट फेरि त्यो एकदम मसिना कणहरू वायु प्रदूषणका कणहरू भनेको त्यो फोक्सोबाट रक्त सञ्चार प्रणालीमा जान्छ अक्सिजन सँगसँगै होइन, र अक्सिजन सँगसँगै रक्त सञ्चार प्रणालीमा गइसकेपछि त त्यसले शरीरको हरेक अङ्गमा त्यो पुगेर त्यसले त्यहाँनिर ड्यामेज गर्छ। हाम्रो शरीरमा त्यस्तो कुनै अङ्ग छैन, त्यस्तो कुनै प्रणाली छैन जहाँ वायु प्रदूषणले असर गर्दैन। इभन तपाईँको गर्भवती महिला छ भने गर्भ भएको शिशुलाई समेत त्यसले असर गर्छ। त्यसैले स्वास्थ्यमा असर भनेको फोक्सोमा असर गर्नु त छँदैछ, त्यसपछि जस्तै मुटुमा असर गर्न सक्छ, वायु प्रदूषणको कारणले हुने रोगहरू भन्दाखेरि मुटुको रोग छ, तपाईँको स्ट्रोक, मस्तिष्क घात छ, र ससाना बच्चाहरू जो जन्मेकै छैन त्यो प्रिटर्म अथवा समयभन्दा पहिला नै जन्मिने सम्भावना अथवा चाहिँ जन्मिँदाखेरि नै कम तौल भएको जन्मिने जसले गर्दाखेरि त्यो बाँच्ने सक्ने सम्भावना पनि घट्ने, यस्ता चाहिँ धेरै रोगहरू छन् जुन चाहिँ वायु प्रदूषणको कारणले हुन्छ। र अहिले आएर संसारमै वायु प्रदूषण भनेको त एउटा प्रमुख रिस्क फ्याक्टर भन्छौँ हामी होइन, रोगका प्रमुख कारणमध्ये एउटा हो भनेर भन्ने गर्छ। र नेपालमा पनि वायु प्रदूषण भनेको एउटा प्रमुख सबभन्दा महत्त्वपूर्ण यो रोगको कारण एउटा हो भनेर भन्ने गरिन्छ।
हजुर, सामान्य नागरिकले वायु प्रदूषण कम गर्न दैनिक जीवनमा कस्ता किसिमका व्यवहारिक उपायहरू अपनाए भने वायु प्रदूषणबाट जोगिन सक्छन्?
दुईवटा कुरा गरौँ, एउटा वायु प्रदूषण कम गर्ने होइन, वायु प्रदूषण कहाँबाट हुन्छ भन्दाखेरि हामीले नै कति ठाउँ प्रदूषण गरिरहेका हुन्छौँ, जस्तै खुल्ला रूपमा फोहोर बाल्ने भयो होइन, त्यो कम नगरौँ, त्यो कम गर्न सकिन्छ। यदि हाम्रो भान्सामा दाउरा गुइँठा बालिरहेछ भने त्यो कम गरौँ, अथवा त्यसको सट्टामा ग्यास अथवा आजकल त विद्युत चुलो पनि धेरै प्रयोगमा आइसकेका छ, सस्तो पनि छ आजकल विद्युत चुलो, त्यो त्यतातिर लागौँ। र हामीसँग कुनै गाडी मोटरसाइकल छ भने त्यसको सर्भिसिङ बेला बेलामा गरिदियो भने पनि त्यहाँबाट पनि कम धुवा उत्पन्न हुन्छ, र साथसाथै सकेसम्म कम दूरीमा जाँदाखेरि त त्यसको प्रयोगै नगरौँ, हिँडेर जान सक्छौँ, साइकलमा जान सक्छौँ, अथवा सार्वजनिक यातायात प्रयोग गर्न सक्छौँ। यो सबै हामीले आफूले हरेक व्यक्तिले नागरिकले गर्न सक्ने कुरा हो। दोस्रो भनेको वायु प्रदूषणबाट बच्ने, पहिलो वायु प्रदूषण हुनै नदिने, दोस्रो बच्ने। बच्ने भनेको के हो त भन्दाखेरि प्रदूषण हुने ठाउँमा नजाउँ, यदि जानै पर्ने हो भने मास्क लगाएर जाउँ, प्रदूषण बढी भएको ठाउँमा प्रदूषण बढी हुने समयमा, जस्तै काठमाडौँमा हेर्ने हो भने के हुन्छ भन्दाखेरि बिहानको समयमा वायु प्रदूषण अलिक बढी हुन्छ, त्यस्तो समयमा ख्याल गरौँ र अझ विशेष गरिकन बालबालिका, वृद्धहरू, दीर्घ रोगीहरूलाई विशेष ख्याल गरौँ, मास्कको प्रयोग गरौँ, त्यसैले वायु प्रदूषणबाट बच्नु पनि पर्यो, वायु प्रदूषण कम पनि गर्नु पर्यो।
हजुर, यो हावामा देखिने धुलो र नदेखिने विषालु ग्यास मध्ये कुन बढी खतरनाक हुन्छ? सामान्यत मानिसहरूले देखिने कुरालाई भन्दा नदेखिने कुरालाई विश्वास गर्दैनन्, होइन? कुन कुराबाट चाहिँ अझ धेरै जोगिनु पर्छ?
साधारणत म के भन्छु भन्दाखेरि नदेखिने कुरा नै हानिकारक हुन्छ, होइन? कहिले काहीँ चाहिँ देखिने कुरा चाहिँ धुलो बढी हुँदाखेरि त्यसै पनि यसो हातले भए पनि मुख छोप्छौँ, होइन, अलिकति हामी प्रिकसन लिन्छौँ, नदेखिने गर्दैनौँ। तर त्यति मात्र होइन, धुलो भनेको देखिने भनेकै त्यो साइजमा अलिक ठुलो हुन्छ, साइजमा अलिक ठुलो हुने बित्तिकै त्यो भित्रसम्म पस्न सक्दैन र सँगसँगै फेरि के पनि हुन्छ भने हावामा धेरै बेर रहँदा पनि रहँदैन, त्यो त्यसको वेटले गर्दाखेरि नै त्यो तल जान्छ। तब कि ससाना नदेखिने जुन प्रदूषण छ, ग्यासहरू छन्, त्यो हावामा बसिरहन्छ र त्यो भित्र गयो भने भित्रसम्म त्यसमा शरीरको भित्रसम्म जाने भएकोले त्यसले बढी असर गर्छ। फेरि त्यसमा अनेक किसिमका रसायन, हानिकारक रसायनहरू हुनसक्छ जसले असर बढी गर्छ। त्यसैले साधारणत बाटोमा हिँड्दाखेरि पनि, बाटोमा हिँड्दा हिँड्दै धुलो छ भने त्यो धुलोले पनि असर गर्छ, तर सँगसँगै त्यो भर्खर एउटा ट्रक हिँड्यो, ट्रककै धुवाको मुस्लो फाल्यो भने अथवा धुवाको मुस्लो नदेख्न पनि सक्छ, होइन, तर त्यसले बढी असर गर्छ। त्यसैले ससाना नदेखिने प्रदूषणबाट चाहिँ बढी सतर्क हुन आवश्यक छ।
हजुर, हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, आफ्नो महत्त्वपूर्ण समय हामीलाई दिनुभयो, त्यसका लागि धेरै धन्यवाद। हामीसँग भर्खरै कुराकानी गर्दै हुनुहुन्थ्यो वातावरणविद भूषण तुलाधर। कार्यक्रम जलवायु र जीवन सुनेपछि तपाईँको मनमा कुनै जिज्ञासा वा सुझाव छन् भने रेडियो नेपाल प्रोग्राम @gmail.com लेखी पठाउन सक्नुहुनेछ। प्राविधिक साथी सुलोचना भद्राचार्यलाई विशेष धन्यवाद भन्दै अर्को साता फेरि कार्यक्रम जलवायु र जीवन लिएर उपस्थित हुने नै छौँ। आजका लागि कार्यक्रम जलवायु र जीवनबाट म पार्वती खड्का बिदा हुन्छु। नमस्कार।